You're with SBS Radio. नकुल जी, स्वागत छ एसपीएस रेडियोको नेपाली कार्यक्रममा।
हजुर, धेरै धेरै धन्यवाद।
अब यहाँहरूले चाहिँ यो मिडिया काउन्सिल सम्बन्धी विधेयक जुन संसदमा प्रस्तुत भएको छ त्यसको विरोध गरिरहनु भएको छ, के असन्तुष्टिका पक्षहरू चाहिँ के रहेका छन्, के कुरामा चाहिँ यति धेरै असन्तुष्टि?
सबैभन्दा पहिलो कुरा, मिडिया काउन्सिल विधेयक किन आवश्यक पर्यो भन्ने सन्दर्भमा केन्द्रित छ। सरकारले पत्रकार आचार संहिता कार्यान्वयन गराउने र त्यो कार्यान्वयन भए नभएको अनुगमन गर्ने र अनुगमनमा यदि आचार संहिता कसैले उल्लङ्घन गरेको पाइएमा आचार संहिता उल्लङ्घन गर्नेलाई अथवा समाचार लेखेकै कारणले कोही पत्रकारलाई 25,000 to 50,00,000 rupees जरिवाना गर्ने, त्यसपछि चाहिँ कैद सजाय गर्ने जस्ता प्रावधानहरू मिडिया काउन्सिल विधेयकमा राख्यो। एउटा यसरी चाहिँ समाचार लेखेकै भरमा कसैलाई जेल सजाय वा यति ठुलो रकम जरिवाना गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नबाट चाहिँ महासङ्घको विरोध सुरु हुन्छ। अर्को कुरा, जुन मिडिया काउन्सिलको चाहिँ परिकल्पना गरिएको छ त्यस्तो मिडिया काउन्सिल चाहिँ स्वतन्त्र र स्वायत्त हुन सक्यो भने मात्रै नियमन चाहिँ हुन सक्छ। सब वर्षै मिडियाको नियमन भनेको राज्यले निकाय बनाएर गर्ने होइन, यो चाहिँ मिडियाले पत्रकारिता क्षेत्रले स्वनियम गर्ने हो भन्ने चाहिँ विश्वव्यापी लोकतान्त्रिक मान्यता हो। अब एउटा संरचना नै चाहिन्छ नेपाल जस्तो देशमा भनियो भने पनि त्यो संरचना चाहिँ सरकारको डाइरेक्ट कन्ट्रोलमा नभएर एउटा चाहिँ स्वतन्त्र र स्वायत्त हुनुपर्छ भन्ने पत्रकार महासङ्घको धारणा रहिआएको छ। तर सरकारले अहिले प्रस्तुत गरेको चाहिँ मिडिया काउन्सिल विधेयकमा के रह्यो भने संचार मन्त्रालयले एकजना सचिवको संयोजकत्वमा उसैले तोकेका सदस्यहरू रहेको एउटा सिफारिस समिति बनाउँछ। त्यो सिफारिस समितिले चाहिँ अमुक व्यक्तिहरूलाई मिडिया काउन्सिलको पदाधिकारीमा सिफारिस गर्छ, त्यस्तो सिफारिसलाई मन्त्री परिषदले सदर गर्छ र उनीहरूले काम गर्ने क्रममा भोलि कुनै पनि बेला सरकारले मन्त्री स्तरीय निर्णयले त्यो मिडिया काउन्सिलका पदाधिकारीहरूलाई चाहिँ पदबाट बर्खास्त गर्न सक्छ, ताकि उनीहरूलाई कुनै स्पष्टीकरण वा कुनै चित्तबुद्धको कारण पनि आवश्यक पर्दैन भन्ने प्रावधान यो मिडिया काउन्सिल विधेयकमा छ। त्यसले के गर्न खोज्यो भने मिडिया काउन्सिल गठन चाहिँ गर्ने तर त्यसको गठनमा चाहिँ मन्त्री वा सञ्चार मन्त्रालयको चाहिँ राजनीतिक र प्रशासनिक नेतृत्व बढी हावी हुने, त्यस्तो मिडिया काउन्सिल बने पनि त्यसले राम्ररी काम गर्न नसक्ने, उसको चाहिँ शिरमा सधैँ तरवार भइरहने, उसले चाहिँ कुनै अमुक मुद्दामा चाहिँ सरकारले भनेको निर्णय दिएन भने उसको जागिर जान सक्ने, पद गुम्न सक्ने, त्यो खतराका बिच उसले कसरी स्वायत्त रूपमा काम गर्न सक्छ। त्यस कारणले गर्दाखेरि यो मिडिया काउन्सिलको गठन प्रक्रिया नै गलत छ, यसको संरचना जे तय गरिएको छ त्यो गलत पनि छ, अर्कोतिर समावेशी पनि छैन। त्यस्तै यसमा आचार संहिताका सन्दर्भमा राखिएका प्रावधानहरू र समाचार लेखेकै कारणले पत्रकारलाई जेल हाल्ने जुन कुरा छ, यो सबै कुराले चाहिँ कहीँ न कहीँ हाम्रो संविधानमा लेखेको पूर्ण प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गर्छ। त्यस कारणले पत्रकार महासङ्घ आन्दोलित छ।
जस्तै अब नकुलजी, आचार संहिता उल्लङ्घन गरेको आधारमा चाहिँ पत्रकारहरूलाई जुन जरिवाना तिराइने अथवा कारावास सजाय दिइने भनिएको छ नि, होइन, त्यसमा त यो आचार संहितालाई लागू गराउनका निम्ति यदि त्यो उल्लङ्घन गर्ने व्यक्तिलाई त्यही अनुसारको जरिवाना दिलाउनु पनि गलत हुन्छ र अब अन्य देशहरूमा पनि आखिर त्यो कुराहरू त लागू भएकै छन्। यदि त्यसरी कसैको चरित्र हत्या गरियो भनेदेखि अथवा त्यो तथ्यमा आधारित रहेन भने त्यो समाचार त ठुलै क्षति बेहोरेका घटनाहरू हामीले देश विदेशमा देखिरहेका पनि हुन्छौँ, तर अब त्यो नियम लागू गराउँदाखेरि नेपालमा यति यति ठुलो विरोध किन त? गलत समाचार सम्प्रेषण गर्न पाउनुपर्छ भन्ने भनायो र पत्रकारको?
नेपाल एउटा अलग राष्ट्र हो भन्ने मान्यता सबभन्दा पहिला हामीले लिनु पर्यो। संसारका विभिन्न देशमा भएका सबै प्र्याक्टिसहरू हामी कहाँ गर्न सम्भव पनि छैन र हामी कहाँ जे जस्तो खालको राजनीतिक प्रणाली स्थापित छ, हामी कहाँ जे जस्तो राजनीतिक संस्कार स्थापित छ, हामीले जस्तो संविधान बनाएका छौँ त्यो संविधान संसारभरका संविधानसँग मेल खानुपर्छ भन्ने छैन। तर यसको फ्रेमवर्क चाहिँ के हो भन्दाखेरि नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, लोकतान्त्रिक मूल्य मान्यतालाई नेपालको संविधानले आत्मसात गरेको छ। हामीले कुनै देशमा के छ भन्ने कुरा बिर्स्यौँ, कुनै सङ्गठनले के भन्छ भन्ने कुरा पनि बिर्स्यौँ, सबैले मान्ने त नेपालको संविधान होला नि त। नेपालको संविधान मान्ने हो भने नेपालको संविधानले के भन्यो भन्दाखेरि पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्ने र संचारको हक चाहिँ सबैलाई हुन्छ। संचारको हक कुन कुन विषयमा हुँदैन भन्दाखेरि राष्ट्रियता विरोधी काम गरेमा, प्रदेश प्रदेश बिचको सम्बन्ध खलल पार्ने गरी चाहिँ संचार गरेमा, जातीय द्वेष फैलाएमा भनेर संविधानले प्रष्ट ढङ्गले के के वर्णन गर्न नहुने हो भनेर उल्लेख गरिसकेका छ। जब संविधानले नै पत्रकारले पत्रकारिताले वा कुनै पनि सञ्चारकर्मीले गर्न नहुने काम यो भनेर तोकेको छ भने देशको मूल कानुनमा लेखिसकेको विषयलाई चाहिँ अतिरञ्जित बनाउने गरी थप कानुन किन आउने त? संविधानले भनेको राज्यद्रोह हुने गरी कसैले समाचार लेख्यो हो भने तपाईँले राजद्रोहको मुद्दा लाउनु न, किन पत्रकारिता सम्बन्धी छुट्टै कानुन चाहियो? तपाईँले चाहिँ जातीय द्वन्द्व फैलाउने गरी कुनै मिडियाले काम गर्यो अथवा कुनै पत्रकारले समाचार लेख्यो भने जातीय द्वन्द्व फैलाएको अभियोगमा तपाईँले संविधानको मूल कानुनमा टेकेर तपाईँ चाहिँ फौजदारी अभियोग लगाउनुहोस् अथवा राजद्रोहको मुद्दा लगाउनुहोस् न। त्यसका लागि त अहिलेसम्म बाटो कहीँ पनि सुनिएको छैन। खालि सरकारले के गर्यो भने सरकारलाई शङ्का लागेमा, सरकारमा रहेका मान्छेहरूले चाहिँ असहजता महसुस गरेमा पत्रकारले सजिलो ढङ्गबाट चाहिँ आफ्नो कमानमा राख्ने, मिडियालाई चाहिँ सरकारको चाहिँ एउटा चाहिँ पक्षपोषक मात्रै बनाउने र आलोचनात्मक चेत यो समाजबाट चाहिँ हराउन
अनि नकुलजी, अब जस्तै ती फौजदारी मुद्दाहरू लगाउने भनेका त अलि 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 माथिल्लो स्तरका ती सजाय भए अथवा त्यस्ता किसिमका कानुन उल्लङ्घनहरू भए होइन। अब एउटा मान्छेले चाहिँ तथ्यहीन आधारमा समाजमा भ्रम फैलाउने किसिमले यदि पत्रकारितालाई अँगालेको छ अथवा त्यो अनुसारका समाचारहरू सम्प्रेषण गरेको छ भने अनि त्यस्ता मान्छेहरूले चाहिँ सजिलै उन्मुक्ति पाउने, उनीहरूलाई चाहिँ केही सजाय हुन नहुने?
सजिलो उन्मुक्ति पाउनु हुँदैन। त्यस्ता मान्छेहरूको सन्दर्भमा पनि हामीसँग विद्यमान व्यवस्थाहरूले धेरै कुराहरू उल्लेख गरेको छ। खालि हामीले भएकै नियमलाई पनि कार्यान्वयन गर्न सकेनौँ। जस्तो कि पत्रकारितालाई हेर्नुहोस् है, पत्रकारिताको पेसाको तपाईँले अलिकति यसको चाहिँ विशेषतालाई ख्याल गर्नुभयो भने यो चाहिँ क्रेडिबिलिटीमा टिकेको हुन्छ। विश्वसनीयता चाहिँ यसको मूल शक्ति हो। यसले विश्वसनीयता गुमायो भने त यो समाजमा टिक्नै सक्दैन नि। त्यो भएर कुनै पनि सञ्चार माध्यमले आफ्नो विश्वसनीयतालाई चाहिँ ख्याल गर्नुपर्दछ। पत्रकारले पनि आफूले लेखेको समाचार समाजले तत्याउने हुनुपर्छ। यदि कसैले मिडियाका नाममा दुरुपयोग गर्छ भने यो कुरा त निश्चित छ कि उसको चाहिँ क्रेडिबिलिटी पनि रहँदैन र त्यो सञ्चार माध्यमको भविष्य राख्दैन एकातिर भने, अर्कोतिर हामीले आचार संहिता बनाएछौँ नि त। त्यस्तो आचार संहिता पहिला पहिला पत्रकार महासङ्घले एक्लै जारी गर्थ्यो, प्रेस काउन्सिलले अलग जारी गर्थ्यो, त्यस्तो छुट्टा छुट्टै गर्न भएन भनेर अहिले हामीले पछिल्लो समय प्रेस काउन्सिल र पत्रकार महासङ्घको संयुक्त एउटै खालको आचार संहिता कार्यान्वयनमा छ। त्यो आचार संहिता उल्लङ्घन गर्ने पत्रकारलाई प्रेस काउन्सिलमा अहिलेको विद्यमान व्यवस्थामा उजुरी दिएपछि सबैभन्दा ठुलो पत्रकारले के हो भन्दाखेरि लेख्ने अधिकार हो। उसले लेखेका कारणले कहीँ उसले गल्ती गरेको छ भने उसले सच्याउने तत्परता राख्नु पऱ्यो। सच्याउन मान्दैन भने उस उपर चाहिँ कारवाही हुने अनेक व्यवस्थाहरू अहिले पनि छन् र सबभन्दा मेन कुरो प्रेस पास खोजिने सम्मका प्रावधानहरू छन्। फेरि एउटा पत्रकारले प्रेस पास पाएन भने ऊ कसरी पत्रकार रहन सक्छ? त्यस्ता धेरै नैतिक सजायका प्रावधानहरू छन्। त्यो नैतिक सजायको प्रावधानले पत्रकारितालाई धेरै नै राम्रो गर्दछु। यस्ता कुराहरूमा नलागेर अलिकति बढी निरङ्कुश खालका प्रावधानहरू राख्यो ताकि त्यसले के हुन्छ भने अहिले हामीले भन्दालाई चाहिँ गलत पत्रकारिता गर्नेहरूलाई नै यदि छुनु खोजे हो भन्छौँ, तर भोलि सत्ताको नियत के हुन्छ भने तपाईँले अहिले खुकुलो खालको कानुन बनाउनु भयो भने भोलि आफ्नो स्वार्थ अनुकूल हुँदाखेरि त्यसले चाहिँ त्यो कानुन प्रयोग गरेर सबैलाई एउटै डालमा हालिदिन्छ। हामीलाई डर त्यहाँनिर त्यो सरकार विगतमा पनि हामीले चाहिँ देखेर आएका हौँ कि पटक पटक चाहिँ राजनीतिक नेतृत्वले एकपटक मात्रै होइन पटक पटक प्रेस स्वतन्त्रताको लडाइँ भएको छ। साईकालमा पनि लगभग यस्तै खालका कानुनहरू आएका थिए, ती कानुनहरूको प्रेस जगतले विरोध गर्यो र साई शासन चाहिँ अन्त्य भएन।
अब जस्तै अब जस्तै अहिले तपाईँलाई चाहिँ तपाईँ आफै पनि पत्रकार महासङ्घमा आबद्ध हुनुहुन्छ होइन, तपाईँलाई चाहिँ सञ्चार क्षेत्रमा अहिले नेपालमा रहेका जति पनि सञ्चार माध्यमहरू रहेका छन् त्यसमा केही भए पनि कडाईको आवश्यकता छ भन्ने चाहिँ लाग्छ कि लाग्दैन? तपाईँ आफै पत्रकार पत्रकार महासङ्घमा आबद्ध हुनुहुन्छ होइन, त्यो हिसाबले चाहिँ कस्तो देख्नुहुन्छ अहिले?
यो के हो भने कडाई भन्ने शब्दभन्दा पनि म एउटा कुरा के भन्छु भने यो परिमार्जन भन्ने कुरा चाहिँ आवश्यक छ। जुनसुकै पेसामा यो कुरा छ कि त्यहाँभित्र समस्या छ र पत्रकारिता नेपाली समाजको चरित्रभन्दा अलग छैन। पत्रकारिताभित्र अनेकन समस्या छन्, पत्रकारिताभित्र अनेकन चाहिँ दुर्व्यवस्थाहरू छन्। त्यसलाई हटाउनका लागि सोझो नियतले सही नियतले गर्नुपर्ने धेरै काम छन्। त्यसका लागि गर्नुपर्ने सामान्य कामहरूलाई चाहिँ हामीले छोडेर एकै पटक तपाईँले समाचार लेखेको पत्रकारलाई हत्कडी लगाउने कुरा गर्नुभयो भने भोलि यस्तो सेल्फ सेन्सरसिपको अवस्था हुन्छ ताकि पत्रकारले कुनै पनि सार्वजनिक सरोकारको विषयमा, कुनै पनि चाहिँ अनियमितताको विषयमा, कुनै भ्रष्टाचारको विषयमा समाचार लेख्न सक्दैन। म तपाईँलाई उदाहरण दिन्छु, यो जुन प्रतिष्ठामा आँप पुर्याएको खण्डमा पत्रकारलाई जेल हाल्ने व्यवस्था छ, यसले के हुन्छ भने आज हामीले कुनै चाहिँ सरकारी अड्डामा कुनै सरकारी कार्यालयमा अथवा राजनीतिक नेतृत्वले वा कर्मचारीले भ्रष्टाचार गरेको भन्ने कुराको बेसिक इन्फर्मेसन वा बेसिक प्रमाण जुटाएर हामीले चाहिँ समाचार लेख्यौँ भने त्यो व्यक्ति आरोपित व्यक्ति भ्रष्टाचारी प्रमाणित हुनलाई त नेपालको कानुन अनुसार ऊ चाहिँ उसलाई चाहिँ अख्तियारले मुद्दा हालेर विशेष अदालत हुँदै सर्वोच्च अदालतसम्म फैसला हुनुपर्छ। त्यसको प्रक्रिया भनेको नेपालको सन्दर्भमा हेर्नुहुन्छ भने 20 वर्ष भ्रष्टाचारका मुद्दा नपुगेको स्थिति छ भने भ्रष्टाचार गर्ने मान्छे भ्रष्टाचारी करार हुन 20 वर्ष लाग्न सक्छ। तर त्यसले भ्रष्टाचार गरेको थियो है भनेर समाचार लेखेको पत्रकार चाहिँ आजको भोलि जेल जान्छ।
अब तर त्यसैलाई आरोपित भ्रष्टाचार गरेको आरोप लागेका भन्न पनि त सकिन्छ नि।
त्यस्तो छ, प्रतिष्ठामा आँच आउने भन्ने जुन शब्द कानुनमा छ त्यसले के भन्छ भने तपाईँले आरोप लगाए पनि त प्रतिष्ठामा त आँच आयो नि होइन। तपाईँ कानुनले दोषी करार नगर्दासम्म तपाईँलाई लगाएको आरोप एउटा मिडियाले चाहिँ यो मेरा बारेमा जुटाएको फेरि मिडियाले के हो भने प्रमाण चाहिँ कानुन पालना गर्दाको अवस्थामा अदालतमा मिडियाले प्रमाण सबै कुरा देखाउन सक्छ, स्रोत खोल्न सक्छ, सबै प्रमाण समाचारमा सबै प्रमाण हाता हाती मिडियाले दिँदैन किनभने कतिपय कन्फिडेन्सियल डकुमेन्टका आधारमा पत्रकारले न्युज लेख्नुपर्ने कन्फिडेन्सियल सोर्सका आधारमा लेख्नुपर्ने हुन्छ भने आजको भोलि नै पत्रकारले कुनै पनि आरोपलाई प्रमाण गर्नु छ प्रमाणित गर्दैन र पत्रकारले प्रमाणित गर्दैन कोही भ्रष्टाचारी हुने होइन, त्यो प्रमाणित हुने चाहिँ एउटा प्रक्रिया छ, त्यो प्रक्रियाभन्दा पहिल्यै पत्रकार जेल जाने भयो। उसले चाहिँ प्रक्रिया उता मुद्दा लडेर उतै भ्रष्टाचारी ठहरउनलाई 20 वर्ष लाग्ने तर उसले तत्काल मेरो प्रतिष्ठामा फलानु समाचारले आँच पुऱ्याएका कारणले फलानु पत्रकारले जेल हालिपाउँ भन्यो भने यो कानुन आकर्षित भएर पत्रकार चाहिँ तत्काल जेल जाने स्थिति बन्ने भयो। भोलि यो स्थिति बने त्यस्तो कसैले भ्रष्टाचारको समाचार लेख्नु भएन, डराउने भयो नि। त्यस कारणले गर्दाखेरि यो सेल्फ सेन्सरसिप हुने भयो। के गरौँ भन्दाखेरि पत्रकारिता क्षेत्रलाई नै अलिकति व्यवस्थित बनाउँ, सरकारले के बुझ्नुपर्छ भने आज खुला दिशामुक्त क्षेत्र बनाउने नाउँमा चर्बी बनाऊ चर्बी प्रयोग गरौँ भनेर सारा जनतालाई चाहिँ सरकारले सचेत गराएको छ, साबुन पानीले हात धोऊ भनेर सचेत गराएको छ। यो तपाईँ खानेकुरा चाहिँ पौष्टिक खाने चाहिँ सन्तुलित आहार खानुपर्छ भन्ने लाउने कुराको पनि त्यस्तै चेतना हुने, हिँड्ने बोल्ने सबै जीवनशैलीको आफ्नो आफ्नो शैली हुने भने सूचना कस्तो स्रोतबाट दिने भन्ने बारेमा चाहिँ मान्छेलाई चेतना हुनु पर्दैन। यो त मिडिया लिट्रेसीको पनि विषय हो, सरकारको लगानी त त्यहाँ हुनु पर्यो कि मान्छेलाई मिडिया साक्षरता बढाउनु पर्यो। मिडिया साक्षर भयो भने मान्छेले के गर्छ भन्दाखेरि आफूले कुन सोर्सबाट इन्फर्मेसन लिँदा आफू चाहिँ सही ठाउँमा हुन्छ उसले तय गर्छ। आजको विश्वमा तपाईँले कुनै कानुन वा कुनै खडाएका नियम लाएर सूचनालाई रोक्न सक्नुहुन्न, त्यो रोक्न नसक्ने कारणले गर्दाखेरि हामीले चाहिँ सेल्फ रूपमा नै सबैलाई आफै सुधार हुँदै जाने, मिडिया साक्षरता बढ्यो भने दर्शक पाठक श्रोता पनि सचेत हुन्छन्, मिडियाले पनि जे चाहिँ लेख्यो भने त्यो चाहिँ समाजमा ट्रस्टवर्दी हुँदैन, त्यसले चाहिँ घाटा गर्छ भन्छ, मिडियाको स्वास्थ्य नहुने भएपछि उसले पनि त्यस्ता कुरालाई कम गर्छ। त सरकारले पनि नियमन गर्ने निकाय जुन मिडिया काउन्सिल भनेको छ त्यसलाई अलिकति स्वतन्त्र र स्वायत्त बनाइदियो भने यसले चाहिँ सही ढङ्गले काम गर्छ है भन्ने चाहिँ एउटा चेतना पर्छ र त्यसले फाइदा गर्छ। अब यो त सत्ताका एकदम चाहिँ घोडा जस्ता मान्छेहरूलाई लिएर आएर मिडिया काउन्सिलका नाममा आजको सत्तामा एउटा अमुक पार्टी छ, विपक्षमा अमुक पार्टी छ, भोलि त यो परिस्थिति चेन्ज पनि हुनसक्छ नि। त्यही भएर यो राजनीतिक विषय होइन, यो त कस्तो भने सबैलाई यो परिस्थितिले छुन सक्छ भोलि राजनीतिक दृष्टिले यसलाई फाइदा घाटामा लिएर गइयो।
जस्तै यो विधेयकको विरोधमा त चौतर्फी आवाजहरू आएकै छैन होइन, तर अब यहाँहरूले पनि विरोध कार्यक्रमहरू अगाडि बढाइरहँदाखेरि केही अलिकति यो विधेयकलाई लिएर सरकारले दोस्रो पटक सोच्ने अथवा त्यो बारेमा केही संशोधन गर्न सक्ने सम्भावना केही देख्नु भएको छ?
पत्रकार महासङ्घले यो संविधान सम्मत भएन कानुन भएर सभामुख कृष्णबहादुर महरा राष्ट्रिय सभाका अध्यक्ष गणेश सिंह कुमार त्यस्तै नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुभाष नेमवाङ नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड सहित संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेताहरूलाई र विधान समितिको सभापति हामीले जानकारी गराएका छौँ। यसको अर्थ के हो भने हामी आन्दोलनको जगमा भन्दा पनि यो एउटा चाहिँ राजनीतिक दलहरूले नेपालका संसद सांसदहरूले स्वीकार गरेर यसलाई भित्रैदेखि आत्मसात गरेर यो विधेयक सकियोस् भन्ने हामी चाहन्छौँ र उहाँहरूले हामीसँगको संवादमा हामीसँगको वार्तामा यो विधेयकमा भएका त्यस्ता केही प्रेस विरोधी धारा हामी सच्याउँछौँ, यसमा ढुक्क हुनुहोस् भन्नुभएको छ। र आज तपाईँले नेपाल कम्युनिस्ट पार्टी जो चाहिँ संसदमा अलिकति बहुमत सहित छ र सरकारको नेतृत्व गरेको छ त्यो पार्टीका धेरै नेताहरूले चाहिँ यो प्रेस सम्बन्धित विधेयकमा कहीँ न कहीँ कमजोरी भएकै हो, हामी यसलाई सक्याउँछौँ भनेर भनेको तपाईँले पनि सार्वजनिक रूपमा सुन्नुभएको होला। त्यस कारणले गलत एजेन्डालाई त पत्रकार महासङ्घले नेतृत्व गरेको छैन, खालि के हो भने हाम्रो एजेन्डाका सन्दर्भमा बुझाइ फरक हो। अझ बढी भन्दाखेरि सत्ताको बुझाइ जहिले पनि के हुन्छ भन्दाखेरि मिडिया विरोधी हुन्छ, सत्ता जहिले पनि निरङ्कुश हुन्छ। नेपालमा प्रत्येक सरकारले मिडियालाई चाहिँ अलिकति कन्ट्रोल गर्न खोजेको देखिन्छ, यो त्यसको निरन्तरता हो र अहिले यो कन्ट्रोल हुन दियौँ भने हामी जसरी राजनीतिक स्थायित्व अथवा नेपालमा एउटा चाहिँ समृद्धिको कुरा गरिरहेको छौँ, मलाई लाग्छ त्योभन्दा त्यसबाट पछाडि हट्ने एउटा कारण यो बन्न सक्छ। यसका नाममा भोलि ठुलो अस्थिरता हुन सक्छ, त्यो भएर यो मिडियालाई नचलाउनु, यसलाई एउटा व्यवस्थित गर्नका लागि सबै सरकारवालासँग छलफल गरेर यसको वैकल्पिक उपाय चाहिँ खोजौँ। तर समाचारै लेख्न नसक्ने भोलि कसैले पत्रकारितै गर्न, एक त पत्रकारिताभित्र तपाईँको चाहिँ पेसाको सुरक्षा नै छैन, पत्रकारहरू यति समस्यामा छन्, त्यसमाथि तपाईँले समाचार लेखेर जेल जानुपर्ने बनाउनु भयो भने यो देशमा कसले पत्रकारिता गर्छ? अनि पत्रकारिता गरेर जेल जानुपर्ने भयो भने मान्छेले यो पेसा छोड्दै जाने क्रम भयो भने आखिरमा यो त जनताको सूचनाको हकसँग जोडिएको पेसा हो नि, अरू पेसा जस्तो सिधा सिधा क्यासमा कारोबार हुने ठाउँ होइन नि, यो त यो त सूचनाको विनिमय गर्ने पेसा हो नि, यसमा मान्छे भएनन् अडिएनन् रहेनन् भने त भोलि त ठुलो क्षति त हाम्रो डेमोक्रेसीले बेहोर्नुपर्छ नि, त्यस कारणले यसलाई सच्याउनुको विकल्प छैन।
हस्, धेरै धेरै धन्यवाद यहाँलाई नखुल्जी यो कुराकानीको लागि, यो समयको लागि।
धन्यवाद, मेरो विचारहरू राख्ने मौका दिनुभयो, धेरै धेरै धन्यवाद।
हस्,
टेल अस व्हाट यु थिंक, राइट दिस पॉडकास्ट ऑन आइट्यून्स, इट हेल्प्स अदर पीपल टु फाइंड अस।